मन से हमने जिस सिलसिले गुफ्तगू का आगाज किया है वो सिलसिले गुफ्तगू अपने दूसरे मरहले में दाखिल हो रहा है। सूरह मादा की 15वीं आयत है जो मैं मुसलसल सर्रामे कलाम में तिलावत कर रहा हूँ। कद जाअकुम मिनल्लाहि नूरुन व किताबुम मुबीन, अल्लाह की तरफ से तुम्हारे पास दो चीजें आई हैं, एक नूर है और एक किताब मुबीन है। हम आगे बात करेंगे कि ये नूर क्या है और ये किताब मुबीन क्या है। कल की गुफ्तगू जिस मरहले पर रुकी थी वो मरहला ये था कि परवरदगार ने कुरान मजीद में तखलीक का एक मंशूर दिया और पूरी इंसानियत को खिताब करके एक अजीब जुमला कहा, अपहसिबतुम अन्नमा खलकनाकुम अबसा व अन्नकुम इलैना ला तुरजाऊन, क्या तुम्हारा ख्याल ये है कि हमने तुम्हें अबस बेमकसद खल्क किया है और क्या तुम ये समझते हो कि तुम हमारी तरफ पलटाए नहीं जाओगे। तो तखलीक इंसानी का एक मकसद है और इंसान को पलट कर उसकी बारगाह में जाना है, यह है मंसूबा जो परवरदगार ने कुरान में वाज़ह तरीके से इरशाद फरमाया। दूसरे मकाम पर कुरान मजीद ने आवाज दी, वमा खलकना समावात वल अर्ज वमा बैनहुमा लाइबीन, ये जो हमने आसमान और जमीन बनाए हैं और ये हमने जो आसमान और जमीन के दरमियान मखलूकात पैदा की हैं इन्हें खेल तमाशा न समझना। लाइबीन, हमने खेल के लिए और तमाशे के लिए इन्हें पैदा नहीं किया, इनकी बैकग्राउंड में और इनके पसमंजर में कोई मकसद है। उस मकसद को सूरह ज़ारियात में इशारा फरमाया है, 51वां सूरह कुरान का और बड़ी मशहूर आयत, वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियअबुदून, मैंने जिनों को और इंसानों को इसलिए पैदा किया कि वो मेरी इबादत करें। भाई लोग पढ़े लिखे हैं और खुसूसियत के साथ नौजवानों की एक कसीर तादाद मेरे सामने है। देखो मैंने दो आयतें पढ़ी तुम्हारे सामने, आयतें तो ज्यादा पढ़ी लेकिन खिलकत के सिलसिले में दो आयतें पढ़ी। एक मैंने पढ़ी वमा खलक समावात वल अर्ज वमा बैनहुमा लाइबीन, हमने आसमान और जमीन को और आसमान और जमीन के दरमियान की चीजों को खेल के लिए नहीं पैदा किया हमने। और मैंने सूरह ज़ारियात की आयत पढ़ी वमा खलकतुल जिन्न वल इंस, मैंने जिनों को इंसानों को अपनी इबादत के लिए पैदा किया। अजीब बात है, जरा रुक के सुनना, इसलिए कि ये मुसलसल फिक्र है जिसे कई घंटों पर मुहित होना है। तो अब मैं अपने नौजवान दोस्तों को ये हमने और मैंने, भाई याद है बिस्मिल्लाहिर्रहमानिर्रहीम, जरा रुक जाओ, हालात आलल इंसान ही नूं मेरे दैर लम यकुन शैन मस्कुरा इन्ना खलकना इंसान मिन नुतफतिन अमशाजिन नब्तली फजअलनाहु समीअन बसीरा इन्ना हदैनाहु सबील इम्मा शाकिरन व इम्मा कफूरा। इंसान काबिले जिक्र नहीं था, हमने इंसान को खल्क किया, मिले हुए पानी से खल्क किया, हम चाहते थे कि इंसान का इम्तिहान ले, हमने इंसान को समी बनाया बसीर बनाया, हम देख रहे हम, और जब समी और बसीर बना दिया तो इन्ना हदैना उस सबील, हमने हिदायत की। ये बार बार हम कह रहे हैं कितने हैं, ये मसला तो है ना। अब इस मैं और हमको तो मैं वाजे कर दूं, अपने बच्चों पर मैं बोल रहा हूं, हम बैठे हुए मैं बोल रहा हूं, तो जब मैं आएगा तो अकेला, जब हम आएगा तो अकेला नहीं जमा, हम बैठे हुए हैं। तवज्जो रे, कहता हमने गलत किया, हमने हिदायत की, हमने आप मखलूक से बनाया, कितने हैं, ये सवाल है अपनी जगह पर। और ये सवाल अगर समझ में आ गया तो मुझे आगे बढ़ जाने में बहुत आसानी हो जाएगी। अच्छा भाई, तो अब ये क्या है, कभी कहता है मैं, अच्छा अब ये खलकना, हम खलक तो मैं, ठीक भाई आराम से सुनो, आज मैं डिफरेंट मूड में बात करना चाह रहा हूं, क्या ख्याल, بھائی آپ کا خیال کیا ہے، ذرا ڈفرینٹ موڈ میں بات ہو جائے. بھائی سنو، خلقنا سن لیا، خلقنا کے معنی توجہ رہے، خلقنا کے معنی ہم نے خلق کیا، خلقتوں کے معنی میں نے خلق کیا. ٹھیک، یہی مجھے قرآن میں نظر آیا، نفخنا ہم نے مریم میں روح ہوگی، عیسیٰ کی روح ہم نے ہوگی، اور کہنے لگا نفخ تو آدم میں میں نے ہوگی. یہ نہ اور تو، اگر یہ دونوں سمجھ میں آ گئے تو پھر یہاں سے میں آگے بڑھوں گا، لیکن اس مرحلے پر رک جاؤ. پھر سننا، نفخنا ہم نے روح ہوگی، کس میں؟ مریم کے بطن میں عیسیٰ کی روح ہم نے پھونکی، اور نفخ تو آدم میں میں نے پھونکی. کوئی نہ کوئی فرق تو ہوگا. تو اب ایک بات میری سمجھ میں آئی کہ قرآن میں کہیں کہتا ہے میں، کہیں کہتا ہے ہم. جہاں ہم کہتا ہے وہاں کام کراتا ہے وسیلے سے. جہاں ہم کہتا ہے وہاں کام کراتا ہے وسیلے سے، اور جہاں میں کہتا ہے وہاں براہ راست کام کرتا ہے. ہم نے روح پھونکی مریم میں، خود نہیں پھونکی تھی، جبریل کے وسیلے سے پھونکوائی تھی. بات تو واضح ہو گئی ہے کہ جبریل کے وسیلے سے مریم میں، اور صلی اللہ علیہ روحنا فتمثل اللہ بشرا سبیا، ہم نے مریم کے پاس روح القدس یعنی جبریل کو بھیجا، وہ پیکر انسانی میں آیا، اور پیکر انسانی میں آنے کے بعد اس نے آواز دی کہ میں تمہارے رب کا رسول ہوں اور تمہیں پاکیزہ بچے کی خوشخبری سنانے آیا ہوں. تو مریم میں روح پھونکوائی جبریل کے ذریعے. جہاں وسیلے کے ذریعے کام کرے وہاں ہم، اور جہاں خود کام کرے وہاں میں. مریم کے لیے کہا ہم نے پھونکی جبریل تھا، آدم کے لیے کہا میں نے پھونکی. بھائی وہ بھی جبریل سے کبھی پھونکوا دی؟ کہا نہیں، فرشتوں کو سجدہ کروانا ہے آدم کے سامنے. فرشتوں کو سجدہ کروانا ہے آدم کے سامنے. تو اگر جبریل سے کہتا کہ پھونک دو، جبریل کہتے میں نہیں تو پھونک کے زندہ کیا اسے. اب یہاں تک تم آ گئے کہ جہاں ہم کہے وہاں وسیلہ ہے. توجہ رکھنا، جہاں ہم کہے وہاں وسیلہ ہے، جہاں میں کہے وہاں براہ راست ہے. طے ہو گئی بات. بھائی ابراہیم کو منجنیق کے چکروں سے آپ کی طرف پھینکا گیا، کیا کمال کی بات ہے. یہ میں اور ہم اگر سمجھ میں آ گیا تو مجھے آگے جانے میں بڑی آسانی ہو جائے گی. تم جانتے ہو نا کہ ابراہیم علیہ السلام کو منجنیق پر رکھا گیا، اور منجنیق پر رکھنے کے بعد چکر دیے گئے. جب چکر دیا جا رہا تھا، اب یہ تاریخ ہے قرآن نہیں ہے، جب چکر دیا جا رہا تھا تو ایک مرتبہ جبریل آئے. دیکھو ابراہیم مطمئن بیٹھے ہیں منجنیق کے چکروں میں. یہ منجنیق کے چکر سمجھے، منجنیق اس زمانے کا تسلا ہوتا تھا، اس میں چیز رکھ کے، پتھر رکھ کے چکر دیا جاتا تھا، اور پھر تیزی کے ساتھ اسے پھینکا جاتا تھا. جتنا تیز چکر ہوگا اتنی تیز چیز جائے گی. سمجھ میں آ گئے؟ آگے نا بات. تو اب منجنیق تو آج ہوتا نہیں ہے، لیکن وہ چکر دینے والے گولے ہوتے ہیں جو اکثر میلوں میں نظر آتے ہیں، اور میں نے اپنے بچپنے میں کھارادر میں بہت دیکھا اس روڈ کے اوپر. تم نے دیکھا یا نہیں دیکھا؟ دیکھا ہے؟ یعنی بچے اس میں بیٹھ جاتے ہیں اور وہ چکر کھاتے ہیں. بھائی تھوڑی دیر کے لیے اس میں بیٹھ جاؤ، اب تو بچے نہیں ہو نا، جوان ہو، جاؤ بیٹھ جاؤ تھوڑی دیر کے لیے. اگر چکر واقعہ نہ آ جائے تو میرا ذمہ، یعنی واقعہ یہ ہے کہ وہ اس تیزی سے چکر کھاتا ہے کہ اس میں انسان کو چکر آ جاتا ہے. تو ابراہیم منجنیق کے چکروں میں ہے، اور ایسے میں جبریل پہنچا اور کہا ابراہیم حل کا حاجت، ابراہیم تمہیں کوئی حاجت ہے؟ اگر کہتے ہے تو وہ ناراض ہو جائے کہ دوست کے ہوتے ہوئے دوسرے سے کہہ رہے ہو. یعنی یہ بات واضح ہوئی یا نہیں ہوئی؟ دیکھو ابراہیم کہاں ہے؟ منجنیق کے چکروں میں. ٹھیک، चक्करों में है इब्राहिम, और अभी मैंने तुम्हें बताया, एक जुमला सुनो। देखो इब्राहिम से कहा कि कोई हाजत है? अगर कह दे कि नहीं है तो गलत है, अगर कह दे है तो वो नाराज हो जाएगा कि हमारे होते हुए तुमने जिब्रील से क्यों कहा। तो अभी इब्राहिम को ऐसा जवाब देना है कि अगर भी रहो वो भी नाराज हो, कहने लगे अम्मा इधर एक फला, भाई हाजत तो है मगर तुमसे नहीं है, हाजत तो है मगर तुमसे नहीं है। कितनी बारीक मंजिल है कि ये भी कहना है कि हाजत है, ये भी कहना है कि तुमसे नहीं है। तो मिंजनीख के चक्करों में इब्राहिम का जहन इतना हाजिर, बात मुकम्मल हो गई। छोटा नबी इतना नाजिर जहन हो और बड़े नबी को हल्के से बुखार में हिजियान होने लगे। तय हो रहे ना, जाहिर है कि पूरा वाक्या बयान नहीं करूंगा, ये तो मैं अभी अपने दोस्तों को खलकतो और खलकना के चक्कर में फंसा के बैठ गया, मैं समझ रहे हो ना। अच्छा भाई, तो अब इब्राहिम है मिंजनी के चक्करों में और एक मर्तबा फजा में आए, ये है कुदरत, पहचानो अपने अल्लाह को, ये है कुदरत। हुक्म हुआ उस भड़कती हुई आग को, कुल तो उठाए भाई, अब इससे बेहतर मकाम नहीं है तुम्हारी खिदमत का जुमला अर्ज करने का। अच्छा भाई जिब्रील, हाजत तो है मगर तुमसे नहीं है, वापस चले गए जिब्रील। अब कोई वसीला इब्राहिम के पास मौजूद नहीं है, ठीक, फरिश्ते विड्रॉ कर लिए अल्लाह ने, कोई फरिश्ता दरमियान में नहीं है। कुल्ला या नारो कोनी बर्दन बस सलाम बने रहा इब्राहिम, अभी इब्राहिम आप तक पहुंचे नहीं। कुल्ला हमने कहा कि आग ठंडी हो जाए इब्राहिम के लिए, भाई मैंने नहीं कहा, हमने कहा कोई तो वसीला था आपको ठंडा करने का। अच्छा भाई, ये कुलतो और कुलना का फर्क समझ में आ गया, अब चलो वापस। बिस्मिल्लाहिर्रहमानिर्रहीम, हल तआला इंसान हीनु मिन बैर लम यकुन शयन मस्कूरा, इन्ना खलकना इंसान मिन नुत्फतिन अमशाजिन नफ्तली फजअलनाहु समीअन बसीरा, हमने खल्क किया, ठीक। और सूरह ज़ारियात में क्या कहता है, वमा खलकतुल जिन्न वल इंस, ये वो मंजिल है जहां मैं तुम्हें कुरान की बारीकी दिखाना चाह रहा हूँ, और नौजवान हो समझते हो बात को, इसलिए मैं जुमला कहना चाह रहा हूं। वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून, मैंने जिनों को और इंसानों को अपनी इबादत के लिए खल्क किया, मैंने वहां हमने यहां मैंने, अगर यहां हमने आ जाता तो इबादत में बहुत से शरीक बन जाते। बात तो वादे हो रही ना। अच्छा भाई, वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून, हमने जिनों को और इंसानों को इसलिए पैदा किया, हमने नहीं मैंने, ताकि वो फकत मेरी इबादत करें। तो अब चार्टर दिया, सबब बताया क्यों खल्क किया, तुम्हारा मसला तख्लीक क्या है, यहां तक हम आ गए, और अब उसके बाद तख्लीक इंसानी पे गुफ्तगू की, पूरी एक फिक्र है जो मैं अपने सुनने वालों को हदिया कर रहा हूँ। बिस्मिल्लाहिर्रहमानिर्रहीम, इकरा, अब देखो इंसान आगे बढ़ रहा है, इकरा बिस्मि रब्बिकल लज़ी खलक, खलक अल इंसान मिन अलक, इकरा वरब्बुकल अकरम अल्लज़ी अल्लमा बिल कलम, अल्लमा अल इंसान मा लम यअलम, پہلی وحی ہے انسانیت کے نام اللہ کا پہلا پیغام ہے پہلا، یعنی اس سے پہلے کوئی وحی نازل نہیں ہوئی، اگرچہ یہ تیسرے سورے میں ہے تیسرے پارے میں ہے، مگر یہ پہلا سورہ ہے، پہلے سورے کی پانچ آیتیں، یہ پہلا پیغام ہے پہلی وحی ہے جو دنیا میں انسانوں کے لیے آئی. اقرا بسم ربک الذی خلق، پڑھو اپنے رب کے نام سے پڑھو جس نے خلق کیا، خلق الانسان من علق، انسان کو علق کے معنی جمع ہوا خون، جمع ہوئے خون سے پیدا کیا. اقرا وربک الاکرم، پڑھو حبیب تمہارا رب بڑا کریم ہے. الذی علم بالقلم، جس نے قلم سے لکھنا سکھلایا. علم الانسان ما لم یعلم، اور انسان کو سب کچھ سکھلا دیا جو انسان نہیں جانتا تھا. تم سے بہتر اس جملے کو سمجھنے والا کوئی نہیں ہے. پہلی وحی میں قلم کا تذکرہ ہے، یعنی عرب کے جس ماحول میں یہ سورہ اتر رہا تھا اس ماحول میں ہر گھر میں تلوار تھی اور کسی گھر میں قلم نہیں تھا. بات کو سمجھ رہے ہو؟ یعنی یہ ہے قرآن کا معجزہ، ہر گھر میں تلوار ہے، ہر گھر میں تیر ہے، ہر گھر میں تبر ہے، ہر گھر میں گرز ہے، ہر گھر میں نیزے ہیں، قلم ایک گھر میں بھی نہیں تھا، لیکن نگاہ قدرت دیکھ رہی تھی کہ اب حکومت قلم کی آنے والی ہے. بھائی اب سمجھ رہے ہو نا قرآن کو؟ قرآن تو سمجھ میں آ رہا ہے نا. اقرا بسم ربک الذی خلق، ابھی پڑھو اپنے رب کے نام سے پڑھو جس نے خلق کیا. خلق الانسان من علق، جس نے انسان کو جمع کے خون سے خلق کیا. اقرا وربک الاکرم، ابھی پڑھو تمہارا رب بڑا کریم ہے. میں نے آج سے 7 سال پہلے اس امام بارگاہ میں ایک جملہ کہا تھا، کہو تو میں دوہرا ہوں. پڑھو پڑھو دو مرتبہ کہا پڑھو، ٹھیک ہے. اچھا بھائی اب موسم تو سردی کا ہے، لیکن اب دیکھ لو پسینہ کتنا آ رہا ہے. اگر میں پانی مانگ لوں تو کیا یہ ناجائز مطالبہ ہے؟ ٹھیک. اچھا یہ بچہ بیٹھا ہے، ایک بچہ یہاں بہت چھوٹا اور بیٹھا ہوا ہے، یہ بھی ایک بچہ ہے، تین بچے میرے سامنے چھوٹے بیٹھے ہیں. اگر میں ان سے کہوں کہ بیٹے مجھے پانی پلا دو، آپ کو اعتراض ہے؟ بھائی ٹھیک ہے، بچہ ہے، جا سکتا ہے، پانی لا کے مجھے دے سکتا ہے، تو یہ میرا مطالبہ معقول ہے نا. پانی پلا دو، یہ میرا مطالبہ معقول ہے، ٹھیک. لیکن اگر ان بچوں سے میں مطالبہ کروں کہ بچوں ہوا میں اڑ جاؤ، تو یہ پورا مجمع میری جان کو آ جائے گا کہ جو کام کر نہیں سکتا آپ نے کہہ کیسے دیا. تو تیرا رسول تو پڑھ نہیں سکتا، تو بار بار پڑھو کیا کہہ رہا ہے. بہت 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 سیدھی بات ہے نا. اقرا دو مرتبہ، اقرا بسم ربک الذی خلق، خلق الانسان من علق، اقرا پڑھو پڑھو دو مرتبہ. وربک الاکرم الذی علم بالقلم، علم الانسان ما لم یعلم. تو کب تک کہتے رہو گے کہ پڑھنا نہیں آتا تھا، اور کب تک کہو گے کہ لکھنا نہیں آتا تھا؟ پہلی ہی وحی میں پڑھنے کا بھی ذکر ہے، لکھنے کا بھی ذکر ہے. پڑھنے کا بھی تذکرہ ہے، لکھنے کا بھی تذکرہ ہے. اچھا بتو، دیکھو بھائی پہلی وحی میں پڑھنے کا بھی ذکر ہے، لکھنے کا بھی ذکر ہے، اور آپ کا خیال یہ کہ نہ اسے پڑھنا آتا تھا نہ لکھنا آتا تھا، تو اب میرا خیال جانتے ہو کیا ہے بھائی؟ عجیب خیال ہے، اور وہ خیال اگر تم تائید کرو تو میں اسے پیش کر دوں. بھائی آپ کہہ رہے ہیں، میں نہیں کہہ رہا ہوں، آپ کہہ رہے ہیں لکھنا نہیں آتا تھا. تو بھائی جب لکھنا نہیں آتا تھا تو جب قلم مانگ رہا تھا تو دے دیتے. قلم مانگ رہا تھا تو دے دیتے، تو کسی نے نہیں دیا، اس لیے کہ دل میں خطرہ تھا کہ اگر دیں گے تو لکھ دے گا. بھائی دل میں خطرہ تھا کہ اگر قلم دیں گے تو لکھ دے گا. تو عجیب لوگ تھے بھائی، عجیب لوگ تھے، زبان سے کہہ رہے ہیں کہ لکھنا نہیں آتا، دل میں خطرہ ہے کہ لکھ دے گا، زبان سے کہا لکھنا نہیں آتا، دل میں خطرہ ہے کہ اگر قلم دے گا تو لکھ دے گا. جہاں زبان اور دل میں اختلاف ہو جائے اس کا نام اسلام نہیں ہے، منافقت ہے. فکر دیکھو مسلسل فکر ہے اور مسلسل فکر کو آگے بڑھنا ہے. بسم ربک الذی خلق خلق الانسان من علق, ہم نے انسان کو بنایا جمے ہوئے خون سے. یہ جمع ہوا خون, یہ جو بیٹھے ہوئے ہیں نا, یہ سارے کے سارے ان کا آغاز کیا تھا؟ جمع ہوا خون. کمال ہو گیا, بنایا جمے ہوئے خون سے, اور جب دنیا میں آیا تو نہ طاقت تھی نہ علم تھا. اگر طاقت تھی تو تم بتلا دو, اگر علم تھا تو تم بتلا دو. دو عیب لے کے تو بہرحال میں بھی آیا ہوں, تم بھی آئے ہو. آئے کمزور آئے, دنیا میں آئے تو کمزور آئے, اور آئے تو جاہل آئے. نہ طاقت تھی نہ علم تھا, لیکن جب علم کو حاصل کیا تو ہم نے کیا کیا بھائی؟ اگر یہ سمجھ میں آ جائے تو بات یہی سے تو آگے بڑھے گی نا بھائی. اگر تم آئے ہو تو بے طاقت آئے ہو اور بے علم آئے ہو, لیکن جب تم نے علم حاصل کیا اور طاقت حاصل کی تو کیسی طاقت حاصل کی بھائی؟ سورج کی توانائیوں کو حاصل کر لیا. آج بلب جل رہے ہیں سورج کی توانائیوں سے پوری دنیا میں. تمہارے ملک میں بھی ایک تجربہ ہو چکا ہے, سورج کی توانائیوں کو اثیر کیا. چاند پہ تم نے اپنی خلائی گاڑی اتار دی, ستاروں تک تمہارے سیارے, تمہاری خلائی گاڑیاں اور تمہارے خلائی سیارے پہنچ گئے. تو یہ علم قلیل تھا کہ سورج کی شعائیں اثیر کی, چاند پہ اتر گئے, ستاروں پہ کمندے ڈال دی. تو جس کے پاس علم قلیل ہوگا وہ توانائی اثیر نہیں کرے گا. سورج پلٹائے گا, چاند توڑے گا, ستارہ اتارے گا. اپنے سننے والوں کو بڑی زحمت دی, لیکن اب فکر کو آگے جانا ہے اور فکر مسلسل ہے. تو اب جمے ہوئے خون سے تمہیں بنایا اور جمے ہوئے خون سے کمال کر دیا. بھائی عجیب و غریب بات یہ کہ جمع ہوا خون تھا, کمزور تھا, جاہل تھا. اس دنیا میں آنے کے بعد اس نے کمزوری کو رفع کیا, اس نے کیا. بھائی جب تم آئے دنیا میں تو کمزور تھے نا, تم نے رفع کیا. نہیں بھائی نہیں, مجھے معاف کر دینا, تمہاری کمزوری کو رفع کیا تمہارے والدین نے. تو دو ہی تو بندوبست کیے ہیں اللہ نے, ایک تم میں کمزوری ہے, دوسرے تم میں جہالت ہے. کمزوری کا بندوبست کیا والدین کے ذریعے, جہالت کا بندوبست کیا ہدایت کے ذریعے. بہت سامنے کی بات ہے, اس میں دو رائے نہیں ہے کہ جب کمزوری تھی تو تربیت کے لیے, غذا کے لیے ماں باپ کو معین کیا, جہالت تھی تو حاضی بھیجے اور تم طاقتور ہو گئے. بھائی اگر یہ بات سمجھ سکو کہ جو کمزور تھا, جو کمزوری سے چلا تھا اور جو جہالت سے چلا تھا, وہ کتنا طاقتور ہو گیا. تو جو چلائی ہو علم سے اور چلائی ہو طاقت سے, وہ کتنا مضبوط ہوگا. اگر طاقتور نہ ہوتا تو آج دل نہ جیتا, اگر عالم نہ ہوتا تو قرآن کی تلاوت روز میں نہ کرتا. سہمت دی اور اب سلسلے فکر کو یہاں سے آگے بڑھ جانا ہے. تو اب تم آئے اور طاقت تم نے حاصل کی, علم تم نے حاصل کیا. کیا یہ علم اور طاقت جو تم نے حاصل کی, یہ جمے ہوئے خون نے حاصل کی؟ بھئی یہی تو لانا تھا. اور اگر یہاں تک آ گئے ہو, دیکھو میں ابھی شام سے مراد بعد مغرب ایک بہت بڑے اجتماع سے خطاب کر رہا تھا, تو میں نے یہ کہا کہ بھائی یہ بتاؤ کہ یہ جو علمی مسئلے ہیں, یہ اگر تم سے بیان نہ کروں تو کیا محلے کی مسجد میں جا کے بیان کروں؟ جملہ پہنچ گیا یا نہیں پہنچ گیا؟ یعنی یہ بھی نہیں پہنچا, پہنچا تو ہوگا. تو مجھے اجازت دو کہ ان مسائل کو, جن مسائل کو عام طریقے سے ڈسکس نہیں کیا جاتا, ان مسائل کو میں ڈسکس کروں. اچھا بھائی, تو کیا جمع ہوا خون تھا, فقط جمع ہوا خون؟ یہ جمے ہوئے خون نے اتنی ترقی کر لی؟ ممکن نہیں ہے. جمے ہوئے خون سے بنایا ہے جسم کو, اور کہیں سے ایک روح ڈالی ہے, اور دونوں نے مل کے ٹیم ورک کیا. سنتے جاؤ, یہ دقیق مراحل ہیں اور دقیق مسائل ہیں, اور ان دقیق مراحل و مسائل میں کچھ دینا چاہ رہا ہوں نوجوانوں کو. اچھا بھائی, تو ہم ٹیم ورک چلا جسم اور روح, نہ تنہا جسم ہے تمہارے اندر، نہ تنہا روح ہے تمہارے اندر. کیا کمال کا مرحلہ ہے. اور اس مرحلے پر یہ بات ذہن میں رکھنا، تم چھوتے ہو اپنے جسم سے، تم بولتے ہو اپنے جسم سے، اور بول رہے ہیں ٹھیک، تم کھانا کھاتے ہو اپنے جسم سے، اپنے جسم کی طلب کے مطابق کھانا کھاتے ہو. دنیا میں جو بھی کام کرتے ہو نا، وہ اپنے جسم کے مطابق کرتے ہو، یہ کام ہوتے ہیں جسم سے. اچھا اب میں ایک بچوں سے پوچھ رہا ہوں سوال، دو پلس دو از اکول ٹو چار، یہ تم نے جسم کی کس طاقت سے دیکھا؟ سب خاموش ہو گئے. بھائی دیکھو، تم چکھتے ہو زبان سے، سونگتے ہو ناک سے، سنتے ہو کان سے، دیکھتے ہو آنکھ سے، دو کو دو میں جمع کریں تو چار ہو جاتا ہے. یہ کس چیز سے تم نے طے کیا؟ کس سے؟ عقل سے. بالکل صحیح جواب دیا میرے دوست نے، عقل سے. بہت توجہ رکھنا، یعنی وہ روح کی طاقت. تو جسم کو نہیں، پانچ طاقت ہے، سونگنے کی، سننے کی، دیکھنے کی، بولنے کی، یہ طاقت ہے پانچ دن جسم کو، اور ایک دے دی عقل. ایک عقل ادا کی. بھائی توجہات مبذول رہے، اب عقل نے انسان کو جانوروں سے الگ کر دیا. کیا میرا وہ جملہ بھول لے کہ بھائی جانور وہ ہے، جانور وہ ہے کہ نیند آئس ہو گیا، نیند پوری ہو گئی اٹھ گیا، پیاس لگی پانی پی لیا، بھوک لگی کھانا کھا لیا، تھک گیا کھڑا ہو گیا، کھڑے ہونے سے تھک گیا بیٹھ گیا، یہاں سے اٹھا وہاں گیا، وہاں سے اٹھا یہاں آیا. یہی تو جانور ہے نا. جیسی خواہش ہوتی جا رہی ہے ویسے ویسے جانور بدلتا جا رہا ہے. یہاں سے اٹھا وہاں بیٹھ گیا. بس فرق کل اتنا ہے کہ اسے نہیں معلوم کہ یہ جگہ اس کے بیٹھنے کی ہے بھی یا نہیں. تعداد کم کر دی ہے اور مقصد یہی تھا کہ ذرا سوشل لائف، ہماری جو سماجی زندگی ہے، اس کے حوالے سے قرآن مجید کو اور دین اسلام کو دیکھیں اور پھر کتاب عزت تک جائے. کتاب عزت کا مرحلہ ابھی آنے والا ہے، لیکن اب یہاں تک آ گئے ہو تو میری بات سنو. تو جمادات پتھر، نباتات درخت، حیوانات جانور، انسان. تو یعنی عجیب بات ہے نا یہ کہ پتھروں کو عقل نہیں ملی، ٹھیک ہے، درختوں کو عقل نہیں ملی، جانوروں کو عقل نہیں ملی. کبھی سنا تم نے کہ گھوڑوں کے اوپر کوئی رسول آ گیا ہو، ہاتھیوں پہ کوئی نبی آ گیا ہو، خرگوشوں پہ کوئی کتاب اتر آئی ہو؟ بھئی یہ ساری پرابلم ہمارے ساتھ ہے. کہا کہ ہاں اس لیے ہے کہ تمہارے پاس عقل ہے، اور جہاں عقل ہوگی وہاں سرکشی ہوگی، اور جہاں سرکشی ہوگی وہاں ہدایت آئے گی. جہاں سرکشی ہوگی وہاں ہدایت آئے گی. تو ہم ہدایت نے آ کر آواز دی کہ سنو بھائی، اس بات کو یاد رکھو، یا ایھا الناس ان خلقناکم من ذکر و انثی وجعلناکم شعوبا و قبائل لتعارفوا ان اکرمکم عند اللہ اتقاکم. انسانوں سنو، عقل دے دی ہے تو تکبر نہ کرنا، گھمنڈ نہ کرنا، ناز نہ کرنا کہ میں بڑا ہوں وہ چھوٹا ہے، میری حیثیت بڑی ہے اس کی حیثیت چھوٹی ہے، میں بہت پڑھا لکھا آدمی ہوں وہ بالکل جاہل ہے. ناز نہ کرنا. انا خلقناکم من ذکر و انثی، ہم نے تمہیں ایک مرد اور ایک عورت سے پیدا کیا، ایک مرد اور ایک عورت، پوری انسانیت. وجعلناکم شعوبا و قبائل لتعارفوا، اور ہم نے تمہیں قوموں میں اور قبیلوں میں اس لیے تقسیم کیا کہ تم پہچانے جاؤ. یہ نہیں کہ فلاں قوم بڑی اعلیٰ ہے اور فلاں قوم بڑی کمتر ہے، ایسا نہیں ہے. ان اکرمکم عند اللہ اتقاکم، تم میں کریم اور باعزت وہ ہے جو صاحب تقوی ہو. کبھی تم تفصیل سے کسی نشیاتی وسیلے پر اس آئے مبارکہ کے ذہن میں میرا بیان سنو گے، لیکن ہم اس آئے کو اس سے زیادہ ڈسکس نہیں کرنا چاہ رہا ہوں میں. تو اب سب برابر ہیں، نہ رنگ ہے، نہ نسل ہے، نہ شجرا ہے، نہ کوئی اور فضیلت ہے، سب برابر. وہ کالا ہو، وہ گورا ہو، کوئی فرق نہیں ہے کالے اور گورے میں. اس لیے کہ اگر تخوا کالے کے پاس ہے تو وہ سرکس آ جائے، اور اگر فسق و فجور گورے کے پاس ہے تو باہر نکال لینے کے قابل ہے.
भाई समझ रहे हो। अच्छा फिर अब पेशों को भी देखते चलो। अब मैंने तो एक मिसाल दी थी, मैं हवाला दे रहा था शाम गरीबा की मस्जिद का, कि मैंने उसमें खुल के ये बात कही कि देखो कभी रंग पे नाज़र न करना, इसलिए कि बड़े बड़े गोरे अरब थे, बड़े खूबसूरत अरब थे, लेकिन अल्लाह ने जलाल के आलम में कहा बिस्मिल्लाहिर्रहमानिर्रहीम तब्बत यदा अबी लहब वतब। वो गोरा अरब अबू लहब लानत है उसके ऊपर, और ये काला है असदो अन्ना मोहम्मद रसूल अल्लाह कह रहा है, सीन और शीन में तमीज नहीं है। समझ रहे हो। अच्छा भाई सलमान फारसी का सजदा नहीं मालूम होगा, लेकिन कोई बहुत आला खानदान उनका साबित नहीं है। किसी ने मुस्कुरा के तंजिया तौर पर सलमान से पूछा था। अच्छा भाई अब देखो, जब इस तरीके से सुन रहे हो, आज मैं बहुत आउट द रिकॉर्ड बातें कर रहा हूँ, तो एक जुमला और सुनते जाओ। नादिर शाह का नाम तुमने सुना है, एक बादशाह गुजरा, एक आम खानदान से उठा और उठने के बाद बादशाह बन गया। सजरा कोई नहीं था, पीछे उसके कोई बहुत बड़ी बैकग्राउंड बादशाहों की नहीं थी। जब उसने दिल्ली पे हमला किया और दिल्ली को फतह कर लिया, तो वो जो बादशाह जो मफतू था, जो हार गया, उस बादशाह का शजरा, पांच सात बादशाह थे उसकी पुश्त में, फला इब्ने फला इब्ने फला इब्ने फला इब्ने फला, यानी पांच बादशाह उसके ऊपर थे। कितना बड़ा शजरा हुआ, बादशाहों के औलाद है। ठीक, तो नादिर शाह से मुस्कुरा के किसी वजीर ने पूछा, हारे हुए बादशाह के वजीर ने पूछा कि जनाब का शजरा नसब क्या है। भाई अगर सुनोगे तो हैरान हो जाओगे। देखो अब नादिर शाह बादशाह तो बन गया और आम खानदान से उठा था, वो स्टंस को समझ गया कि ये तो बड़े खानदान वाले हैं ना, बड़े खानदान वाले हैं, तो मुझसे पूछा गया कि आपका शजरा क्या है, इसलिए कि उनकी तो पांच पुश्तें ऊपर बादशाहों की गुजरी है, मेरी तो एक पुश्त भी नहीं गुजरी अभी। ठीक है ना, तो तंज को समझा और उसके बाद उसने तलवार निकाली और कह लगा मैं अपना शजरा बताऊं। कहा शजरा बताओ। कहा शमशीर इब्ने शमशीर इब्ने शमशीर इब्ने शमशीर इब्ने शमशीर। सुन लिया तुमने ये जुमला, आसानी से सुन लिया। कहने लगा मेरा शजरा क्या पूछते हो, मैं तलवार का बेटा हूं, मेरा बाप तलवार का बेटा था, उसका बाप तलवार का बेटा था, यानी तलवार बादशाह से बहुत बुलंद है। सलमान ने किसी ने पूछा तुम्हारा शजरा क्या है, अब सलमान क्या जवाब दे, लहजा वही है, कहने लगे इस्लाम इब्ने इस्लाम इब्ने इस्लाम इब्ने इस्लाम। बात पहुंच रही है ना, मैसेज पहुंच रहा। आज मैंने डिफरेंट किया है बात को, इसलिए कि अब मौजू की तरफ बहुत तेजी के साथ जाना चाह रहा हूं और आज तो मुमकिन नहीं है, तो अब बात को यहां रोक रहा हूं। रंग की और नस्ल की कोई अहमियत नहीं है, हक तो यह है कि पेशे की अहमियत नहीं है। ये किसान क्या जलील है तुम्हारे मुआशरे में, है या नहीं? किसान क्या जलील है तुम्हारे मुआशरे में? किसान है, खेती बाड़ी करता है। अब आयत सुनाओ सूरह वाकिया की, अंतुम तज़रऊनहु अम नहनु ज़ारिऊन। क्या तुम समझते हो कि तुम किसान हो? नहीं, हम किसान हैं। क्या पेशे को अप किया है कुरान ने, क्या बुलंद किया है पेशे को? अंतुम तज़रऊनहु अम नहनु ज़ारिऊन। ये जो खेती बाड़ी कर रहे हैं ये ज़रात नहीं कर रहे हैं, ज़रात तो हम कर रहे हैं। तो एक पेशा ज़रात, दूसरा पेशा सनअत। सुनना भाई सुनना, दूसरा पेशा है सनअत। कुरान ने आवाज दी कि अल्लमना हो सनअता लबूसिन लकुम, हमने दाऊद को ज़रह साजी की सनअत सिखला दी। सनअत करने वाला दाऊद, सनअत सिखाने वाला मैं। पेशों क्या की अहमियत समझ रहे हो? अल्लाह अपनी तरफ मंसूब कर रहा है, ज़रात मैं करता हूं, सनत मैं करता हूं, और अब तिजारत, तीन ही तो तरीके हैं। यह बहुत पढ़ा लिखा नौजवान मेरे सामने बैठा है, इसलिए ये जो वसाइल है ना मईशत के, कुल चार हैं, ज़रात सनत तिजारत मेहनत। पांचवा कोई हो तो मेरी मालूमात में इजाफा हो जाएगा, तुम बता दो। बड़े पढ़े लिखे लोग मेरे सामने तशरीफ फरमाए, यही कुछ चार तरीके हैं। फिर सुनना, ज़रात सनत तिजारत मेहनत, इसी से कमाते हो, मेहनत करके कमाते हैं, تجارت کر کے کماتے ہیں, صنعت پروڈکشن کر کے کماتے ہیں, زراعت کر کے کماتے ہیں, چار ہی طریقے ہیں نا. کہنے لگا زراعت ہم کرتے ہیں, اپنی طرف منسوب کیا اللہ نے. صنعت ہم نے سکھلائی داؤد کو, اپنی طرف منسوب کیا. صنعت سکھلانے والا میں, صنعت کرنے والا داؤد. تجارت سناؤ, حل ادلکم علی تجارت تنجیکم من عذاب علیم. کیا میں تمہیں ایک ایسی تجارت بتلاؤں جو تمہیں عذاب علیم سے بچا لے؟ تجارت بھی وہ کرتا ہے. بھائی یہاں تک میرے ساتھ آ گئے, آج پریشان ہو رہے ہو نا کہ کن مسائل پر, یعنی یہ وہ مسائل ہیں جو ممبر سے ڈسکس نہیں ہوتے. لیکن اب میں کیا کروں کہ یہ ممبر کا تقاضا تھا اور میں چاہ رہا تھا کہ تمہیں یہاں تک لے آؤں. بھائی سنو, زراعت کرنے والا اللہ, توجہ رہے, صنعت کرنے والا کوئی چیز بنانے والا اللہ, تجارت کرنے والا اللہ. محنت تو کر ہی نہیں سکتا, ایک کل سے پوری کائنات بنائی, وہ کیا محنت کرے گا؟ بات تو آگے ہو گئی نا, محنت محنت تو کر ہی نہیں سکتا. تو محنت پر بھی بعد میں آؤں گا میں, لیکن اب اتنی بات تو طے ہو جائے کہ زراعت اللہ کا کام, صنعت اللہ کا کام, تجارت اللہ کا کام. اب میں بتاؤں, اب میں بتاؤں کہ آری نے کیا کیا؟ بھائی توجہ ہے مدول, یہودی کے باغ میں پانی دے کر زراعت کر دیا نہیں, رسول کی جوتی ٹانک کر صنعت دکھا دیا نہیں, اور میسا میں تمار کے خور میں بیچ کر تجارت دکھا دیا نہیں. اب پڑھا لکھا مجمع ہے, اور اس پڑھے لکھے مجمع کو ایک جملہ ہدیہ کر رہا ہوں. علی نے صنعت کی, صنعت کے معنی چیز بنانا, رسول کی جوتی بنائی, رسول کی جوتی ٹانکی. علی نے صنعت کی جاگتے ہوئے, ٹھیک, علی نے زراعت کی جاگتے ہوئے, اور علی نے تجارت کی جاگتے ہوئے اور سوتے ہوئے. اگر جاگتے ہوئے دیکھنا ہو تو بسم تمار کی دکان پہ دیکھنا, اور اگر سوتے ہوئے تجارت کرتے دیکھنا ہو تو بستر رسول پر ہجرت کی رات میں دیکھنا. تمار کی دکان پر خورما بیچتے ہوئے دیکھنا, اور اگر سوتے ہوئے تجارت دیکھنی ہو تو بستر رسول پر ہجرت کی رات نفس بیچتے ہوئے دیکھنا. وہ میرا ناس ہے میں یشری نفسہ ابتغاء مرضات اللہ. ایک بندہ ہے جس نے نفس بیچا مرضی خریدی, ایک بندہ ہے جس نے نفس بیچا مرضی خریدی. بھائی بک گئی چیز اور کیش آ گیا. پوری طرح سمجھو تو میں بات کو آگے لے جاؤں. بھائی دیکھو اب یہ جملہ دیکھ کے محفوظ ہو جائے. بھائی نفس بکا مرضی آئی, نفس گیا ادھر, مرضی آئی ادھر. جو چیز میرے پاس ہوگی میں وہی تو دوں گا, جو چیز میرے پاس نہیں ہے وہ میں نہیں دے سکتا. توجہ رکھنا. بھائی میرے پاس تصویر ہے, ٹوپی ہے, تو مجھ سے تصویر مانگ لو میں دے دوں گا. اچھا ٹوپی مانگ لو میں دے دوں گا, اس لیے کہ ٹوپی بھی میرے پاس ہے اور تصویر میرے پاس ہے. لیکن اگر ٹائی مانگو تو میں نہیں دے سکتا, اس لیے کہ ٹائی میرے پاس نہیں ہے. تو جو چیز میرے پاس ہوگی وہی تو دوں گا نا, طے ہو گئی بات. جو چیز میرے پاس ہوگی وہ میں دوں گا, اور جو چیز نہیں ہوگی وہ میں نہیں دوں گا. بھائی نفس گیا ادھر, مرضی آئی ادھر. اب جو اللہ کو راضی کرنا چاہے وہ اسے راضی کرے. یہ مسائل اگر آسانی سے حل ہو جائے تو پھر میں آگے ہو جاؤں. اس سے زیادہ یہاں رکنا نہیں ہے. پھر صحیح ان باتوں کو ذہن میں رکھنا, تاکہ یہ تمیز ہے کل یا پرسوں کسی دن کام آ جائے. اچھا بھائی تو صنعت تم نے دیکھی, تجارت تم نے دیکھی, زراعت تم نے دیکھی, اب آئی محنت. محنت بہت امپورٹنٹ ہے. آج اس طریقے سے سمجھ, اس طریقے سے بول رہا ہوں, محنت بہت امپورٹنٹ ہے. اور اگر محنت کی قیمت سمجھ لو تو میں سمجھتا ہوں کہ آج کی محنت سہارت ہو جائے گی. اس سے زیادہ میں بات کرنا نہیں چاہ رہا ہوں. اللہ محنت نہیں کر سکتا. تجارت کرتا ہے, آیت پڑھ دی میں نے. زراعت کرتا ہے, آیت میں نے پڑھ دی, ٹھیک ہے نا. صنعت زراعت تجارت یہ کام تو کرتا ہے, محنت کر نہیں سکتا. لیکن جو ایک کن کہہ کے پوری کائنات بنا دے اس سے محنت کا تصور تو نہیں وابستہ نا, ہو ہی نہیں سکتی محنت. اچھا بھائی تو اب کیا ہے, اگر یہ بات پہنچ گئی اب محنت کی اہمیت کیسے سمجھ میں آئی, سمجھ میں آئے گی کیسے سمجھ میں آئے گی؟ اب بتاؤں تمہیں, دیکھو اب محنت تو کر نہیں سکتا, اب اس کے بندوں میں محنت دیکھو, اور اگر تم نے دیکھ لی تو آج کی گفتگو تمام ہو گئی. بھائی دیکھنا, مریم کو درد سے عارض ہوا, پیدائش کا درد. اب لمبی آیتیں ہیں, فقط تلخیص پہ اتفاق کروں گا. وہ مکان شرقی میں چلی گئی ایک علاقے کے اندر, ایک علاقے میں جانے کے بعد تشریف فرما ہوئی اور عیسیٰ علیہ السلام پیدا ہوئے. پیدا ہو گئے, دیکھو اس کو کہتے ہیں جس عورت کا فوری بچہ پیدا ہو اسے کہتے ہیں سچا, جس کا بچہ پیدا ہوا ہے. بہت کمزور ہوتی ہے, اسے توانائی کی ضرورت ہے, طاقت کی ضرورت ہے, اچھی غذا کی ضرورت ہے, نہیں ہے اس مقام پر اچھی غذا موجود نہیں ہے, جنگل بیابان میں بیٹھی ہوئی ہے, عیسیٰ پیدا ہو گئے. اب قرآن کی آیت, حسی الے کے بے جز نخلتے تو ساخت علے کے روتبن جنیا, مریم اللہ کی آواز آئی, مریم یہ جس کھجور کے درخت کے نیچے بیٹھی ہو, حسی الے بے جز نخلا, اس کے تنے کو ہلاؤ, اس کے تنے کو ہلاؤ تو ساکت علے کے روتبن جنیا, یہ درخت جو ہے ہرا بھرا ہو جائے گا, خوش درخت ہرا بھرا ہو جائے گا, تازہ پھل پیدا ہوں گے اور تازہ پھل گریں گے, گریں گے نہیں خود, خود ہلاؤ, وہ جب ہلانے سے گرے اٹھا کے کھا لو. نہیں بھائی تم تو بہت پڑھے لکھے ہو نا, اور آج میں نے غور کیا کہ تم بڑی توجہ سے سن رہے ہو, یعنی اتنی توجہ سے سن رہے ہو کہ نہ درود کی آواز آ رہی ہے نہ ناروں کی آواز آ رہی. تو زیادہ مشکل بات نہیں کی, میں نے زیادہ مشکل بات نہیں کی, آسان بات تو آپ کرنے جا رہا ہوں جو بالکل ہی آسان ہوگی. اچھا بھائی حسی علیہ کی بچی نخلت ہے تو ساقی تلے کے روزہ بن جنیا, مریم تنے کو ہلاو تازہ خرمے ٹپکیں گے, روتبن خرمے جنیا تازہ. اچھا بھائی عیسیٰ علیہ السلام کی ولادت کس مہینے میں؟ دسمبر میں. ابھی تو ولادت کا دن گزار کے بیٹھے ہو نا, کہ کون سی تاریخ تھی؟ 25 دسمبر. 25 دسمبر سردیوں میں آتا ہے نا, اور تازہ خرمے کب ہوتے ہیں؟ اب بولو تازہ خرمے کب ہوتے ہیں؟ جون جولائی کی گرمی میں خرما پکتا ہے. تو جو اللہ جون جولائی کے خرمے کو دسمبر میں پیدا کر سکتا ہے, کیا وہ مریم کے لیے ٹپکا نہیں سکتا؟ ٹپکا سکتا ہوں لیکن ٹپکاؤں گا نہیں. محنت کرنا تمہارا کام ہے, رزق دینا میرا کام ہے. اب محنت سمجھ میں آئی, محنت کی اہمیت سمجھ میں آئی. بھائی اسی لیے پیغمبر سے کہا اللہ نے کہ حبیب حبیب اپنی تبلیغ کی اجرت تو مانگ لے. بات مکمل ہو گئی اور رسول نے طے کیا کہ بھائی تم سے کہہ چکا ہوں میں, میرے نبی کا قول بھول گئے؟ نبی نے کہا تھا کہ مزدور کو اس کا پسینہ خشک ہونے سے پہلے, کتنی مشہور حدیث ہے کہ اس کا پسینہ خشک ہونے سے پہلے اس کے ہاتھ پہ اجرت رکھ دو. یہی تو ہے نا, اجرت دے دو پسینہ خشک ہونے سے پہلے. یہی سبب ہے کہ رسول نے غدیر کی رات میں اعلان نہیں کیا, کڑی دوپہر میں اعلان کیا تاکہ ٹپکتے ہوئے پسینے میں اجرت دے دو. یہی تو ہے قربا, محبت کرو یہی میری اجرت ہے. کہنے لگے کہ قربا میں کون سے سرخاب کے پر لگے ہوئے تھے. تقریر تمام. یہ سارا جو سلسلہ گفتگو تھا اس میں نے استدلال پیش کیا, دلیل ہے تاکہ کہیں کسی موقع پر کسی موڑ پر تمہارے کام آ جائے. और अब यह आखिरी जुमला कह रहा हूँ और उसके बाद मसाहिब के चंद जुमले, लेकिन ये बात पहुंच जाए।
कहने लगे, कहते हैं ये अली के मानने वाले के रसूल की रिसालत की उजरत जो थी वो आले मोहम्मद की मोहब्बत थी।
ठीक,
तो रसूल ने क्या किया भाई? नमाज सिखलाई, रोजा सिखलाया, अहकाम सिखलाए, किताब दी, शरीयत दी, हलाल दिया, हराम दिया, यही तो है। कहने लगे कौन से सुरहाब के पर लगे हुए थे आले मोहम्मद में, तवज्जो रखना, वो भी हम जैसे थे। हमने भी किताब ली रसूल से, उन्होंने भी किताब रसूल से, हमने भी रसूल से दीन लिया, कुर्बानी भी रसूल से दीन लिया, तवज्जो रखना। इसलिए ये आखिरी मरहले फिक्र है, और इस आखिरी मरहले फिक्र के बाद दो जुमले मसाइब के और तहरीर तमाम हो जाएगी। हलाल हमने भी रसूल से लिया, कुर्बानी भी लिया, हराम हमने भी रसूल से लिया, कुर्बानी भी लिया। तो सब कुछ जो हमें रसूल ने दिया वो उन्हें दिया, जो उन्हें दिया वो हमें दिया। तो वो सुरहाब के कौन से पर लगे हुए थे भाई, तवज्जो रखना, कि हमारी मोहब्बतें रिसालत का हाजिर बन जाए। तो अगर आयत को और करो तो उसमें जो पार्टीज है वो तुम्हारे सामने रख दो। कुल ला असलकुम अलैहि अजरन इल्लल मवद्दत फिल कुर्बा। कुल हबीब कह दे, अल्लाह ने हुक्म दिया हबीब कह दे, रसूल ने कहा दो, तवज्जो रहे, उजरत लेने वाले कुर्बा, उजरत देने वाली उम्मत, तो चार पार्टीज है इस आए मुबारका में। हुक्म देने वाला अल्लाह, हुक्म पहुंचाने वाले रसूल, उजरत देने वाली उम्मत, उजरत लेने वाले कुर्बा। तो अगर कुर्बा भी उम्मत में होता है तो वह देने वालों में होते, लेने वालों में ना होते। बस मेरे अजीजों, मेरे दोस्तों, आज की गुफ्तगू इस मरहले पर इत्माम पजीर हुई। अब इससे ज्यादा आगे मुझे नहीं जाना, लेकिन मेरी गुजारिश यही होगी एक एक नौजवान से, एक एक सुनने वाले से, कि ये इस्तेदलाल अपने जहनों के अंदर महफूज रखना। ये खिताबत नहीं है, ये इस्तेदलाल है, इसे अपने जहन में महफूज रखना। कोई ला असलकुम अलैहि अजरन इल्लल मवद्दत फिल कुर्बा। मुझे रिसालत की उजरत नहीं चाहिए, देनी है, मेरे रिश्तेदारों से मोहब्बत करो। जिंदगी भर सैयद सज्जाद ये कहकर रोते रहे कि अल्लाह ने हमारी मोहब्बत वाजिब की थी, जिंदगी भर सैयद सज्जाद यही कहते रहे कि अल्लाह ने हमारी मोहब्बत वाजिब की, अगर अल्लाह हमारी दुश्मनी वाजिब करता तो इससे ज्यादा न करते जो करबला में कर गुजरे। एक जुमले से करबला तक मैं आ गया, और जहां गुफ्तगू रुकी थी बस वहीं से करबला का आगाज करूंगा। भैया अब्बास अब मदीना रहने के काबिल नहीं है, अब सामान्य सफर की तैयारी करो। सामान्य सफर तैयार हुआ, काफिला मुकम्मल हो गया, और सारी बीवियां काफिलों में नाकों पर बैठ गईं। बड़ी हाशिम के जवानों ने अपने घोड़ों पर बैठकर उन बीवियों के चारों तरफ हल्का कर लिया। अभी हुसैन अपने घोड़े पे तशरीफ फरमा नहीं हुए, अब्बास भी नीचे हैं, घोड़े पर नहीं बैठे। इतने में घर की कनीज दौड़ती हुई आई। जहन में है तुम्हारे कि सारी बीवियां बैठ गईं नाकों पर? कनीज दौड़ती हुई आई और कहा, फर्जंदे रसूल, घर में कुछ बनी हाशिम की औरतें हैं और वे कह रही हैं कि हम रोकना नहीं चाहते, लेकिन हम एक मरतबा हुसैन से और मिलना चाहते हैं। तो फर्जंद रसूल अंदर चले चले, हुसैन अंदर आए, बीवियां खड़ी हुई थी, हुसैन को देख के रोने लगी और कहा, हुसैन हम तुम्हें रोकते नहीं हैं, तुमने इरादा कर लिया सफर का तो जाओ, बस एक तमन्ना है वो पूरी कर दो। कहा, बीवियों तुम्हारी तमन्ना क्या है? कहा, हमारी तमन्ना ये कि हम दोरोया कतार लगा के खड़े हो जाए और फातिमा की बेटी ज़ैनब की सवारी हमारे दरमियान से गुजर जाए। अजरकुम अल्लाह, सुन लिया तुमने? न था कोई कहने वाला कि बनी हाशिम की बीवियों मत घबराओ, इसी शान से ज़ैनब की सवारी कूफे के बाजार से गुजरेगी, कि मुनादी आवाज दे रहा होगा कि तमाशा देखने वालों, तमाशा देखो औलादे रसूल का। सुन लिया ना? अच्छा, हुसैन पलटे, दो चार जुमले हुसैन पलटे, अब अपने फरस पर सवार हुए, जुलजनाह पे सवार हुए। कहा, भैया बस अब काफिले को हरकत दो। काफिला
हरकत करने वाला था कि फिर एक कनीज दौड़ती हुई आई और कहा, अब्बास तुम्हारी माँ तुम्हें बुला रही है। आए, घोड़े से उतरे, आए, कहा, अम्मा अभी तो मैं आपसे मिल के गया हूँ। कहा कि हाँ बेटे, मैंने तुझे खुदा हाफिज कह दिया, बस एक वसीयत के लिए बुलाया है, मैं फातिमा ज़हरा की कनीज थी, तू मेरा बेटा है, हुसैन फातिमा का बेटा है, अगर जरूरत पड़ जाए तो अपनी जान को फातिमा की जान पे कुर्बान कर देना।
अब्बास पलटे, अपने घोड़े पे सवार हुए, दो जुमले सुनो और तुम रो चुके ना, देखो मुहर्रम की दूसरी भी गुजर गई ना, दो जुमले सुनो और मुझे इजाजत दे दो। जब काफिला चलने वाला था तो हुसैन की बीमार बेटी दरवाजे के पर्दे के पीछे खड़ी हुई थी और दोनों ने खुदा हाफिज के लिए हाथ बुलंद किया। हुसैन ने भी फातिमा सोगरा को खुदा हाफिज किया, अब्बास ने भी फातिमा सोगरा को खुदा हाफिज किया। उधर काफिला चला, इधर बच्ची हुसैन की बीमार बच्ची अपने खुजरे में गई। सुनो भाई सुनो, आराम से सुन लो, आम दिनों में कहां ये वक्त होता है कि कुछ मख्तल के तफसीलात बयान किए जाएं। रावी कहता है कि काफिले की शान ये थी कि आगे आगे हुसैन के अंसार थे, अंसार के पीछे सवारियों के नाके थे, सवारियों के चारों तरफ बीवियों के नाके, सवारियों के चारों तरफ बनी हाशिम नंगी तलवार लिए हुए, उसके बाद मशीनों के नाके, उसके बाद सामान्य सफर के नाके और सबसे आखिर में अबुल फजल अब्बास अपने घोड़े पे सवार थे। एक हाथ तलवार के कब्जे में था, सर को झुकाए हुए जा रहे थे। बस मेरे अजीजों, मेरे दोस्तों, अब गुफ्तगू तमाम होने वाली है। सबसे आगे हुसैन है, हुसैन के पीछे अंसार हैं, अंसार के पीछे बीबियां हैं और नौजवान बनी हाशिम के, उनके पीछे सामान्य सफर के नाके हैं, उनके पीछे अब्बास हैं। सुन लिया, अब्बास ने कुछ देखा और देखने के बाद अपने घोड़े को एड़ लगाई, बीबियों के नाकों से गुजरे, अंसार के नाकों से गुजरे, सवारियां क्रॉस की उबूर किया, आया हुसैन की खिदमत में और घोड़े से उतर गए। कहा, अब्बास क्या बात है, अभी तो हम निकले। कहा, मौला गुजारिश है कि कुछ देर के लिए रुक जाइए। कहा, अभी निकले हैं, बात क्या है, क्या चाहते हो, क्यों रुक जाएं? हुसैन ने पूछा अब्बास से। अब्बास ने जबान से कुछ नहीं कहा, पीछे मुड़ के देखा। अब जो हुसैन ने देखा तो देखा कि बीमार बेटी दादी का हाथ थामे हुए लड़खड़ाते हुए आ रही है और ये कहती जाती है, महलन महलन या भी बाबा थोड़ी देर के लिए ठहर जाओ। अजकुमल अल्लाह तुमने गड़िया किया, बाबा महलन महलन या अभी बाबा थोड़ी देर के लिए ठहर जाओ। बाबा हुसैन ने हुक्म दिया काफले को रोक दिया जाए, काफला रुक गया, सवारियां उतर आई, बीवियां महमिलों आके बैठ गई नीचे, लड़खड़ाती हुई बीमार बेटी हुसैन के करीब आई, सलाम किया झुककर और कहा, बाबा मैं इसलिए नहीं आई कि मैं इसरार करूं कि आप मुझे अपने साथ ले चले, बाबा मैं तो अपने छोटे भाई को देखना चाहती थी। बाबा खूबियों को सलाम कर लो, अपने भाई को देख लो, फिर वापस चली जाऊंगी। बस ये सुनना था कि हुसैन ने बीवियों की तरफ भेजा, फातिमा सोहरा एक एक बीवी से मिली और उसके बाद अजहर को गोद में ले लिया। बहुत देर तक प्यार करती रही, बहुत देर तक छोटे भाई से बातें करती रही, जब बहुत देर हो गई तो हुसैन ने ज़ैनब से कहा, बच्चे को ले लो। ज़ैनब बड़ी, बच्चा गोद में नहीं आया। उम्मे कुलसूम बड़ी, बच्चा गोद में नहीं आया। हद ये है कि माँ बड़ी, बच्चा गोद में नहीं आया। एक बार तो हुसैन आगे बढ़े और अजहर के कान में कुछ कहा, बच्चा हुमक के आ गया। बहन ने पूछा, भैया आपने क्या कहा? कहा, बस इतना कहा था कि अजहर मेरे साथ करबला नहीं चलोगे। अजरकुम अल्लाह,
آج رکھو مجھے اللہ, تم نے گریہ کیا, تم نے گریہ کیا, مجید تمام ہو گئی, قافلہ پھر روانہ ہوا. مقتل کا جملہ سنو گے, بیٹی بیمار غش کھا کے زمین پہ گر گئی اور قافلے کی گرد اس کے بالوں پہ جمتی رہی. واپس آئی بڑی پریشان تھی بیٹی, پہچانتے ہو نا حسین کی بیمار بیٹی کو, بڑی پریشان تھی بچی. ایک دن اس نے بابا کو خط لکھا کہ بابا آپ کے جانے کے بعد میں بہت پریشان ہوں, بابا اپنی خیریت سے مجھے مطلع کریں. بس دو چار جملے سننا, بابا اپنی خیریت سے مجھے مطلع کریں, اور بابا جب اکبر بھیا کی شادی وہ طے ہو جائے تو اس بیمار بہن کو بلانا نہ بھولے, اور بابا مجھے مطلع کریں میرا چھوٹا بھائی کیسا ہے. خط لکھا قاصد کے حوالے کیا. شعبان گزرا, رمضان گزرا, شوال گزرا, ذیقعدہ گزرا, ذیلحجہ کا مہینہ گزرا, محرم کا چاند افق مدینہ پہ نمودار ہوا. بچی کا دستور یہ تھا کہ صبح سویرے دروازے کے پیچھے کھڑی ہو جاتی کہ اب میرے خط کا جواب آتا ہوگا. اجرکم اللہ روزانہ صبح سے لے کے شام تک فاطمہ صغرا انتظار کرتی کہ اب میرے خط کا جواب آتا ہوگا. محرم آ گیا, جواب نہیں آیا. بس یہ آخری جملہ ہے تقریر کا, اور تقریر اس مرحلے پہ ختم ہو رہی ہے. محرم کی پہلی گزری, دوسری گزری, تیسری گزری, چوتھی گزری, بچی کا استراب بڑھتا رہا. روزانہ انتظار کے لیے کھڑی ہوتی ہے کہ خط کا جواب آئے گا, بچی کا استراب بڑھتا رہا. یہاں تک کہ محرم کی نویں تاریخ آ گئی. آئی اپنی دادی ام سلمہ کے پاس اور کہا, دادی اما میں نے خط لکھا تھا اپنے بابا کو اور اصغر کی خیریت مانگی تھی, اب تک خط کا جواب نہیں آیا. کہا, بیٹی تیرا باپ پردیش میں ہے, جب موقع ہوگا تو جواب لکھے گا. نویں گزر گئی, دسویں کا دن آیا. بچی انتظار کر کے اپنے حجرے میں گئی. ادھر ام سلمہ اپنے حجرے میں نماز پڑھ کے سوئی تھی کہ رسول کو خواب میں دیکھا, ہاتھوں میں مٹی ہے, دامن میں مٹی ہے, سر پر خاک ہے. خواب میں پوچھا, یا رسول اللہ یہ کیا ہوا. کہا, میرا بیٹا مارا گیا. گھبرا کے اٹھی, دیکھا خون تازہ جوش مار رہا ہے, لے کے آنگن میں بیٹھ گئی. دو جملے سنو. تم نے گریہ کیا, مجلس تمام ہو گئی. خون کی شیشی کو لے کر آنگن میں بیٹھ گئی. بنی ہاشم کی عورتیں آ گئی اور عورتوں نے آنے کے بعد ماتم شروع کیا. ہائے حسین, ہائے پیاسا حسین, ہائے نبی کے نوازا حسین. بیویاں بیٹھی ہوئی باتیں کر رہی تھی, اس نے میں فاطمہ صغرا کا حجرا کھلا. بچی آئی, دادی اما اب صبر نہیں ہو رہا ہے, میرے بابا کی خیریت اب تک نہیں معلوم ہوئی. ابھی یہ کہہ رہی تھی کہ اتنے میں شیشی پہ نگاہ پڑی. کہا, دادی اما میرا بابا نہیں آئے گا. ارے اس کا خون تازہ بیوش مار رہا ہے. اللہ کو سے لڑ حسینوں پہ کر بلا. اللہ تمہیں
وسيعلم الذين ظلموا ايام قريب ينقلبون ربنا تقبل منا انك انت السميع العليم.